नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
सभामुखले सहमतिका लागि दिएको समयमा दलहरूले छलफल समेत गरेनन्। भोलिको बैठकमा संशोधन विधेयक अघि बढाउने सरकारको तयारी, प्रस्ताव फिर्ता लिएर चुनाव घोषणा गर्न एमालेको माग।
ताप्लेजुङमा वन निरीक्षकको हत्या आरोपमा एकजना पक्राउ, अनुसन्धान चल्दै।
ढाका टोपी ढल्काएर युवा युवतीले टोपी दिवस मनाए, टोपी जीवनकै अङ्ग भएको बुढापाकाको भनाई।
टाउको दुख्छ, म त्यो टोपी कुनै दिन छोड्दै नछोड्ने मेरो बानी परेकै छ।
भारत उत्तर प्रदेशको सत्तारूढ़ दल समाजवादी पार्टी भित्र विवाद चर्किँदो, पार्टीको एउटा समूहद्वारा मुख्यमन्त्री अखिलेश यादवलाई पार्टी अध्यक्ष घोषित।
र मकवानपुरको हेटौडामा जारी अन्तर्राष्ट्रिय गोल्ड कप फुटबलमा मनाङद्वारा एपीएफ पराजित।
अगस्त्य मुनि तहा उपरान्त सतीदेवीको अङ्गहरू पतन हुने क्रममा चन्द्रागिरीमा पुगेपछि भाल अर्थात् निधार पतन भयो र भालेश्वर महादेवको उत्पत्ति भयो। यही ठाउँबाट पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्छु भनेर चिताएका थिए, बुझिस् नाति। यति राम्रो चन्द्रागिरी पहाडमा आएपछि त म पनि एउटा सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्छु।
चन्द्रागिरी हिल्स लिमिटेड, हुन्छ पुरा चिताएको कुरा।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सभामुख अनसरी घरतीले राजनीतिक गतिरोध अन्त्य गर्न दलहरूलाई दिएको आजसम्मको समय उपलब्धि बिना नै गुज्रेको छ। एक महिनासम्म लगातार संसद अवरूद्ध भएपछि बिहिबार तीन दिनभित्र सहमति जुटाउन अल्टिमेटम दिँदै सभामुख घरतीले भोलिको बैठकमा कड़ाईका साथ प्रस्तुत हुने बताउनु भएको थियो। तर यो तीन दिनको अवधिमा दलहरूले सामान्य छलफल समेत गरेनन्। उनीहरूले आफ्नो अडानलाई थप चर्काएका छन्। सत्तारूढ़ दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषालले भोलिको व्यवस्थापिका संसद बैठकमा सरकारले संविधान संशोधन विधेयक टेबुल गर्ने जानकारी दिनुभएको छ। रिपोर्टर्स क्लबले सिंहदरबारमा गरेको कार्यक्रममा प्रवक्ता भूषालले संशोधन विधेयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ़ने तयारीमा रहेको समेत स्पष्ट पार्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी आठ दललाई पनि सहमतिमा ल्याएर अघि बढ़ने तयारी गरिरहेको उहाँले बताउनुभयो। सकेसम्म विषय वस्तुमा सहमति गर्ने, त्यसो नभए प्रक्रियामा अघि बढ़ाउने तयारीमा सत्ता पक्ष रहेको भूषालको भनाई छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तत्काल संशोधन प्रस्ताव फिर्ता लिएर तीन तहको चुनाव घोषणा गर्न माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति निकालेर स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन बुझेर चुनावमा जान सरकारसँग माग गर्नुभएको हो। संविधान संशोधनको नाममा देशलाई विखण्डनतर्फ लैजाने कार्यको भनी एमाले भण्डाफोड़ गर्ने ओलीको चेतावनी छ। संशोधनले मिलेर बसेको नेपाली समाजमा विभाजन ल्याउने भन्दै 90% सांसदले पारित गरेको संविधान संशोधन गर्नुको कुनै औचित्य नरहेको र सरकारले संशोधनको नाममा सहमतिको वातावरण बिगारेको पनि एमाले आरोप लगाएको छ। प्रस्ताव फिर्ता नभएसम्म एमाले सदन र सड़कको आन्दोलन नछाड्ने पनि एमाले स्पष्ट पारेको छ।
रूपान्तरित संसदले प्रदेशको सीमाङ्कन हेरफेर गर्न सक्छ कि सक्दैन भन्ने विषयमा सर्वोच्च अदालतमा आजदेखि बहस शुरू भएको छ। अधिवक्ता टीकाध्वज खड्का र विष्णुबहादुर राउत लगायतले प्रदेश सभाको सहमति बिना सीमाङ्कन हेरफेर हुन नसक्ने जिकिरसहित दायर गरेको रिटमाथि प्रधान न्यायाधीश सुशीला कार्की र ईश्वर प्रसाद खतिवड़ाको इजलासमा सुनवाई शुरू भएको हो। रिटमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव गैर कानूनी भएकाले त्यसलाई खारेज गर्न माग गरिएको छ। खड्का र राउतले मंगिर 16 गते संशोधन प्रस्ताव खारेजीको माग गर्दै रिट हाल्नु भएको थियो। संविधानको धारा 274 प्रदेशको सीमाङ्कन परिमार्जन गर्न सम्बन्धित प्रदेश सभाको दुई तिहाई बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था छ। प्रधान न्यायाधीश कार्की संवैधानिक परिषदको बैठकमा जानु परेकाले आज सुनवाई नसकिएको र भोलि पनि सुनवाई जारी रहने सर्वोच्च अदालतले जनाएको छ। संविधान संशोधन प्रस्ताव अघि बढ़ाउने कि नबढ़ाउने भन्ने विषयमा सत्ता र विपक्षी दलबीच संसदमा घम्सागम्सी भइरहेका बेला अदालतमा शुरू भएको बहसलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
जिल्ला वन कार्यालयका ताप्लेजुङका कर्मचारी गणेश शाहीको हत्या भएको छ। जाजरकोट दशेरा घर भई जिल्ला वन कार्यालयमा कार्यरत वन रक्षक शाहीको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। पानीको मुहान सरकारी वन क्षेत्रमा वा निजी क्षेत्रमा भन्ने विवाद बढ़ेपछि शाहीको हत्या भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सबिन लिम्बुलाई पक्राउ गरेको छ।
काठमाडौँको ठूलो भर्याङमा पनि यातायात व्यवस्था कार्यालय खुलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आज कार्यालयको उद्घाटन गर्नुभएको छ। ठूलो भर्याङमा रहेको कार्यालयमा एक हप्ताका लागि लाइसेन्सको नवीकरणको मात्रै काम हुने र त्यसपछि भने विद्युतीय सवारी चालक अनुमति पत्र अर्थात स्मार्ट ड्राइभिङ लाइसेन्सको लागि फारम लिने, लिखित परीक्षा दिने, लाइसेन्स दिने लगायतका सेवा दिइने यातायात व्यवस्था विभागले जनाएको छ। ललितपुरको एकान्त कुनामा रहेको यातायात व्यवस्था कार्यालय बागमतीले सेवाग्राहीको चाप थेग्न नसक्ने भएपछि उपत्यकामा थप 3 कार्यालय खोल्न लागि हो। आउँदो 27 गते काठमाडौँको चाबहिल र भक्तपुरको जगातीमा अरू 2 कार्यालयको उद्घाटन गर्ने विभागको तयारी छ। यातायात व्यवस्था विभागका अनुसार नयाँ 3 कार्यालयमा 36 जना कर्मचारी रहनेछन्। यस्तै नयाँ कार्यालयबाट लाइसेन्स लिन अनलाइनबाट पनि फारम भर्न सकिने विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले जानकारी दिनुभएको छ।
सरकारले आजदेखि काठमाडौँ उपत्यकाभित्रका ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली जडान शुरू गरेको छ। उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतोल विभागले अहिले सञ्चालनमा रहेका मिटर जडित ट्याक्सीमा अनिवार्य रूपमा कम्प्युटर बिलिङ प्रणाली कार्यान्वयन गर्न तालिका बनाई जाँच पास गराउन निर्देशन दिएको छ। विभागले यसअघि नै मिटरमा प्रिन्टर जडान गरी ट्याक्सी टेम्पो एकाई बालाजुबाट जाँच पास गराउन पुष 4 गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो। अबदेखि ट्याक्सी मिटर नवीकरण नामसारी गर्दा समेत अनिवार्य प्रिन्टर जडित मिटर मात्र नवीकरण नामसारी गरिने महानिर्देशक विश्वबाबु पुणा सैनीले जानकारी दिनुभयो।
यो वर्ष प्रमुख वर्षे बालीको उत्पादन बढ़ेको छ। कृषि विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2072-73 धानको उत्पादन झण्डै 27% बढ़ेको छ। यो वर्ष धान उत्पादन 931,000 मेट्रिक टनले बढ़ेर 52,30,000 मेट्रिक टन पुगेको छ। गत वर्ष भूकम्पका कारण उत्पादन घटे पनि यो वर्ष अनुकूल वर्षा, समयमै रोपाई हुनु, उन्नत बिउ तथा रासायनिक मलको सहज उपलब्धताका कारण धान उत्पादन बढ़ेको मन्त्रालयले जनाएको छ। यस्तै मकै र कोदो बालीको उत्पादन पनि बढ़ेको छ। मकैको उत्पादन 1.25% र कोदोको उत्पादन 1% बढ़ेको छ। यो वर्ष मकै 22,59,000 मेट्रिक टन र कोदो 3,06,000 मेट्रिक टन उत्पादन भएको छ। यस्तै फापर भने 11,800 मेट्रिक टन उत्पादन भएको छ।
नेपाल टेलिकमले आजदेखि मोबाइलमा 4 पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात 4G सेवा शुरू गरेको छ। अहिले चलिरहेको भन्दा द्रुत गतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने 4G सेवा काठमाडौँ उपत्यका र पोखरामा शुरू भएको हो। काठमाडौँमा भएको कार्यक्रममा सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले 4G सेवाको शुभारम्भ गर्नुभयो। तत्कालका लागि यो सेवा काठमाडौँमा झण्डै 3,00,000 र पोखरामा 3,00,000 उपभोक्ताले चलाउन सक्ने नेपाल टेलिकमले जनाएको छ। 4G सेवा विस्तारै अरू शहरमा पनि विस्तार गरिने टेलिकमले जनाएको छ। आजदेखि शुरू भए पनि 4G सेवा काठमाडौँ र पोखराका सबै उपभोक्ताले उपयोग गर्न पाउँदैनन्। यो सेवा लिनका लागि कम्प्याटेबल सिम र मोबाइल सेट पनि 4G सेवा सपोर्ट गर्ने हुनुपर्छ। झण्डै 1 पुराना मोबाइल सेट र नयाँ पनि सबै सेटमा 4G सेवा चल्दैन।
पश्चिमदेखि पूर्वी नेपालसम्मका सबैजसो उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। काठमाडौँ उपत्यकासहित देशका धेरैजसो पहाड़ी र हिमाली क्षेत्रमा मौसम बदली भएर केही ठाउँमा आज पानी पनि परेको छ। पानी र हिमपातका कारण हिमाली क्षेत्रमा चिसो निकै बढ़ेको छ। मौसम बदली भई हिजोदेखि नै हिमाली र उच्च पहाड़ी क्षेत्रमा हिमपात भएको मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो। ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखा, बाजुरा, मुस्ताङ, मनाङ लगायतका उच्च पहाड़ी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन निकै प्रभावित भएको छ। रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, गोर्खा, धादिङमा हिमपात भएका ठाउँका अस्थायी टहरामा बसिरहेका भूकम्प प्रभावितको जीवन भने अझै कष्टकर बनेको छ। बंगाल र भारतको उत्तराखण्डमा न्यूनचापीय क्षेत्र विकास भएकाले मौसम बदली भएको हो। पश्चिमी वायुको चाप हट्दै गएपछि भोलिदेखि पश्चिम र मध्य भागमा मौसम सुध्रिने र पर्सीदेखि भने पूरै नेपालभरि नै मौसम सुध्रिने मौसमविद वरूण पौडेलले जानकारी दिनुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ कति मिटर छ?
ए 8848 मिटर र बी 7848 मिटर।
यसको उत्तर तपाई आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप क्यूजेड टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 35566 एसएमएस गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रागिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनुहोला।
उज्यालो क्विजका साथमा
मीना कति हतारो छोरीलाई खुब लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता अब अर्को छिटै होला नि होइन?
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खुब लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले सभामुखले सहमतिका लागि दिएको समयमा दलहरूले छलफल समेत गरेनन्, ताप्लेजुङमा वन निरीक्षकको हत्या, पहाड़ी र हिमाली क्षेत्रमा बदलिएको मौसम पर्सीदेखि पूर्ण रूपमा सफा हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज युवा पुस्ता रमाइलोमा मात्र भोलेनन्, शिरमा टोपी लगाएर सड़कमा निस्के। वर्षमा एक दिनकै लागि भए पनि टोपी लगाए र रमाए। अंग्रेजी नयाँ वर्षलाई टोपी दिवसको रूपमा मनाउने अभियान अन्तर्गत युवा पुस्ता ढाका टोपीमा सजिएका हुन्। मदन पौड्यालको रिपोर्ट।
बिहानको चिसोमा काठमाडौँको माइतीघरमा युवा जमात भेला भए। सबैको शिरमा टोपी थियो, शिर खाली हुनेहरूका लागि पनि त्यही टोपीको व्यवस्था थियो। ढाका टोपी ढल्काएर एकछिन सबैले एक अर्काको शिरमा हेरे, रमाए अनि टोपी हाम्रो राष्ट्रिय पहिचान र शान भन्दै लाइन लगाएर अघि बढे। कार्यक्रममा सहभागी मकवानपुरका प्रतीक गोपालीले त गोपाल योञ्जनले गाएको गीत नै सम्झन भ्याए।
मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भिर जस्तो, कहिले पनि रुक्न नजान्ने, कहिले पनि झुक्न नजान्ने, मेरो टोपी नेपाली वीर जस्तो, नेपाली वीर जस्तो, यो मेरो टोपी हो।
बेला बेलामा कोहीलाई आफ्नै टोपी मिलाउने चटारो हुन्थ्यो भने कसैले अरूको पनि मिलाइदिन भ्याए।
ढाकाको होसिया भातगाउँले रङ्गी बिरङ्गी टोपीमा उपस्थित युवाको शिरमा देखिने टोपीबाट प्रष्ट हुन्थ्यो नयाँ टोपी त्यो पनि आज एक दिनका लागि मात्रै हो भनेर। यसै गरी गएको चार वर्षदेखि अंग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउने गरिएको छ। र्याली गर्ने, टोपी लगाउने र सामाजिक सञ्जालमा फोटो राखेर टोपी दिवस मनाउने परम्परा नै बसेको छ। ढाका टोपी लगाएर अभियानमा सहभागी अभिनेत्री शुभेच्छा थापा
भनौँ न, टोपी भनेको चाहिँ के केटाहरूले मात्रै लाउँछन्, केटीहरूले लाउँदा अनौठो मान्ने कुरा थियो। र मैले एकचोटि फेसबुकमा राख्दा नि धेरै साथीहरूले गाली पनि गर्नुभयो मलाई, केटी भएर नि टोपी लाउँछन्, तर केटा र केटी भन्दा पनि एउटा यो राष्ट्रिय पोसाकलाई बचाउँ भन्ने एउटा अभियान रहेछ। जेनेरेसनहरू हुनुहुन्छ, नयाँ एउटा टिनेजर उर्लेर आउनु भएको छ, चाहे केटा होस् केटी होस्, उहाँहरूले कति मजाले टोपी लगाएर हिँडिराख्नु भएको छ। यसलाई अनौठो मान्नु भन्दा पनि बचाउनतिर लाग्नुपर्ने रहेछ भन्ने मलाई पनि लाग्यो र म पनि लागि परेको छु।
टोपीमा सजिएका युवा युवती राष्ट्रिय झण्डा र प्लेकार्ड सहित बानेश्वरसम्म पुगेका थिए। युवतीहरू पनि टोपीमा सजिएर सड़कमा निस्केको देख्दा कतिपयले त अनौठो माने, तर शिरको शोभा र स्वास्थ्यका दृष्टिकोणले पनि टोपीको बेग्लै महत्व छ। नेपाली टोपीले नेपाली पहिचान पनि झल्काउने हुँदा यसको महत्व देश बाहिर पनि उत्तिकै छ। भारी बोक्ने भरिया दाईदेखि राष्ट्र प्रमुखले पहिरिने टोपीलाई नेपालको पहिचानका रूपमा घोषणा गर्न युवा अभियानले माग समेत गरेको छ। अभियानका सचिव जनार्दन पौडेल,
ढाका टोपीको माथिल्लो भागले पहाडको, बीचको भागले हिमालको, र तलको त्यो समथर यो धागो भन्दा मुनिपट्टिको गो यो समथर भागले चाहिँ तराईको प्रतिनिधित्व गर्छ। त्यसैले यो ढाका टोपी मार्फत अब हामीले हिमाल पहाड तराई जोड्नुपर्छ भन्ने हाम्रो जागरुक युवा अभियानको यो नै मेन उद्देश्य हो।
काठमाडौँमा युवाहरूले दिवस मनाउने क्रममा आज एक दिन मात्रै ढाका टोपी लगाए पनि नेपाली पहिरनमा टोपीको अलग्गै स्थान र परिचय छ। खास गरी बुढापाकाहरू टोपीलाई जीवन जत्तिकै प्रिय परिचायक ठान्छन्। झापाबाट सहकर्मी गोपाल गर्तौलाको रिपोर्ट।
58 हिउँद बर्खा छिचोलिसक्नुभएका दमक 13 झापाका कुलप्रसाद बाह्रकोटीले 8 वर्षको उमेरमा व्रतबन्ध गरेकै दिन लगाइदिएको टोपी बैंस चढेपछि जुल्फी कपाल पाल्ने सुरमा केही वर्ष नियमित लगाउनु भएन, त्यसपछि फेरि टोपीमा फिर्नुभयो। हिजो आज त यस्तो बानी बसिसक्यो कि टोपी नलगाउँदा उहाँको टाउको दुख्छ। जमाना पनि यस्तो थियो, शिरमा टोपी नभएको मान्छेलाई बाबुआमा मरे कि भनेर माझै मुखबाट सोधिन्थ्यो।
टोपी लाएन भने पहिलेको नियममा हो नि त, बाबु मर्यो कि आमा मर्यो हौ भनेर भन्ने पनि चलन थिए पहिले हाम्रो अलि केटाकेटी उमेरमा। टोपीको भन्ने कुरो महत्त्व एउटा पहिचान, एउटा राष्ट्रिय पहिचान पनि हो र देशको एउटा पहिचान पनि हो। टोपी एकछिन लाएन भने त टाउको दुख्ने समस्या पनि हुन्छ।
आमा बाबु जिउँदा हुन्जेल हिन्दू पहाडी पुरुषले शिरबाट टोपी, भात खाँदा मन्त्र जप्दा र सुत्दा मात्र झिक्थे, बाँकी समय शिरको पोसाक शिरमै। 84 वर्षको हुनुभयो लक्ष्मी प्रसाद थपलिया, 7 वर्षको उमेरमा लगाएको टोपी उहाँको शिरबाट उत्रिएकै छैन, टोपी नलगाई उहाँ बस्नै सक्नुहुन्न।
पहिले त बाबु आमाले काने टोपी पनि लगाइदिने गरेका थिए, तर 7 वर्षदेखि त मैले टोपी एक किन कहिले भात खाँदा मात्रै झिक्थेँ, अरू बेला म झिक्दिन थिएँ, टोपी म यत्तिकै ओढेको ओढेँ। मैले यो झिक्नै हुँदैन, मेरो टाउको दुख्छ, बानीले होला टाउको दुख्छ, म त्यो टोपी कुनै दिन छोड्दै नछोड्ने मेरो बानी परेकै छ। टोपी लाउन भनेको के भने हाम्रो राष्ट्रिय पहिचान हो। यो राष्ट्रिय पहिचानले के गर्छ त भन्दा हामीलाई उत्साहित गराउँछ नेपालीलाई।
निधारको माथिल्लो भागमा अडिने घेरो भएको टोपी नेपालीत्व झल्काउने परिचयको माध्यम पनि मान्छन् धेरै। पारखीहरूको रुचिकै कारण हो दमकको प्रवीण ढाका उद्योगी प्रबन्धक निर्माया पुलामी जस्ता उद्यमीलाई राम्रै फाइदा पनि पुगेको छ। उहाँको उद्योगमा 100 देखि 7000 रुपियाँसम्मका टोपी तयार हुन्छन् अनि गाउँका बुढापाकादेखि पूर्व प्रधानमन्त्रीसम्म टोपी किन्न उहाँ कहाँ पुग्छन्।
महँगो टोपी चाहिँ मेहनत बढी होइन, जस्तै अरू टोपी बुन्नलाई एक दिन लाग्छ भने त्यो 10 दिन लाग्छ, धेरै मेहनती बुटार हुन्छ र त्यसको क्वालिटी पनि अलिक राम्रो क्वालिटी भएकोले गर्दाखेरि राम्रो खालको धागो हो, महँगो त्यही भएर परेर केपिओले अग्नि खरेलहरू सबै लाउनु भएको छ। त्यस्तै माथि अब थुप्रैले लाउनु चाहिँ यता पनि इच्छा हुनेहरूले अब त्यो टोपीको सोख हुनेहरूले लाउँछ कि राम्रो खालको टोपी चाहिँ अब पैसा हुनेले मात्रै लाउँछ भन्ने छैन।
आजको दुनियाँ लुगामा पहिचान खोज्न उत्ति रतिँदैन, फेसनको सांसारिक बाढीले हाम्रा मौलिक पहिरनको दायरा खुकुल्याइदिए छ। मनले खाएको लाउने अभ्यासको दौड़मा नेपालीहरू पनि लागिसकेका छन्, तर शिरमा रहने भएकोले टोपी सम्मानित ठेगानामा अलग्गै बाँच्छ। वानगी साथ उभिएको र अलग्गै परिचय बाँडिरहेको छ।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41070007, 98511-72194।
41070007, 98511-72194।
हामी सबै जुटौँ,
पुनर्निर्माणमा अघि बढौँ,
भूकम्प थ्याक्ने घर बनाऊ, सधैँको लागि ढुक्क बनाऊ।
सार्वजनिक हितका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण।
रैलीमा यसपालीको खास दैनिक 6 घण्टाको कोरियन क्लास, जानेर मात्र हुँदैन, हुनै पर्छ पास, नत्र भने पैसा र परिश्रमको हुन्छ सत्यनाश। विगत 8 वर्षको लामो अनुभव, अनुसन्धान र सफलता पश्चात कोरियन भाषा परीक्षामा हुने अत्यन्त कडा प्रतिस्पर्धामा विद्यार्थीको सफलतालाई सुनिश्चित गर्न दैनिक 6 घण्टाको विशेष तयारी कक्षा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। साथै शाखा अधिकृत, नाक्सुब्बा, खरिदार, बैंक र शिक्षक सेवा आयोगको तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका छन्। सम्पर्क केतुपुर भ्याली इन्स्टिच्युट, नियर केतुपुर गेट, नयाँ बजार, काठमाडौँ। फोन 01433-2509-98494-212-16 र पुतली सडक, काठमाडौँ, वे टु दिल्ली बजार। फोन 01442-7999।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सन् 2016 नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा केही सुधार भएको पाइएको छ। नेपाल पत्रकार महासंघका अनुसार सन् 2015 तराई मधेस आन्दोलन तथा विभिन्न संघ संगठनको आन्दोलनले संचार माध्यममा आक्रमणका घटना धेरै देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटनामा कमी आएको छ। यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका 56 घटना महासंघको मीडिया मोनिटरिङ इकाईमा दर्ता भएका छन्। घटनालाई आधार मान्दा नेपाली प्रेस जगत अझै असुरक्षित रहेको देखिएको महासंघले जनाएको छ।
जीव मास्ने बेच्ने मुद्दामा दोषी ठहर भई फरार रहेका मकवानपुरका लुवाङ लामालाई प्रहरीले पक्रेको छ। अदालतको फैसलापछि फरार रहेका उनलाई प्रहरीले 15 वर्षपछि पक्रेको हो। उनले 2050 सालमा ललितपुरको गलैंचा कारखानामा काम गर्ने 2 महिलालाई विवाह गर्छु भन्दै भारतको बम्बईमा लगेर 1,00,000 रूपियाँ भारतीय 1,00,000 रूपियाँमा बेचेका थिए। पुनरावेदन अदालत पाटनले उनलाई 2058 सालमा दोषी ठहर गर्दै 5 वर्षको जेल सजाय सुनाएको थियो। मकवानपुरबाट पक्राउ परेका उनलाई कैद भुक्तानका लागि कारागार पठाइएको छ।
उदयपुरको त्रियुगा नगरपालिकाको राजावासमा बस्दै आएका मुसहरहरू मादक पदार्थ विरूद्धको अभियानमा लागेका छन्। जाड रक्सी खाएकै कारण गरीबी, अशिक्षा लगायतका समस्याको शिकार भएपछि आफै सजग भई मादक पदार्थको विरूद्धमा लागेको मोहन सदाले बताउनुभयो। मुसहरले आफ्नो टोललाई पूर्ण रूपमा जाड रक्सी रहित टोल बनाउन बद्री सदाको संयोजकत्वमा 11 सदस्यीय अभियान समिति गठन गरेका छन्।
मेरो पनि भन्नु छ।
टोपी दिवसको विषयमा 35566 एसएमएस पठाएर डोलराज पराजुलीले लेख्नु भएको छ, ढाका टोपी दिवस मनाउनु एकदमै राम्रो हो, तर धेरैजनाले फोटो खिच्नकै लागि टोपी लगाएर बहाना बनाएको देखियो, मनैदेखि राष्ट्रियता जगाउँ, देखावटी नगरौं।
कृष्णप्रसाद भूषाल ट्विटरमा लेख्नुहुन्छ, हाम्रो पहिचान बोकेको राष्ट्रिय पोसाक, दौरा सुरुवाल अनि गुन्यो चोलो र ढाका टोपी लगाउन पनि जनवरी 1 नै कुर्नुपर्ने, आज टोपी लगाउनेले अरू बेला लगाउँदा के जान्छ?
भोलि संसदमा के होला त भन्ने शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर चन्द्रबहादुर लामिछानेले फेसबुकमा लेख्नु भएको छ, के हुनु थियो र कि कुर्सी भाँचिन्छ कि संसद बैठक अर्को दिनका लागि सर्छ, यहाँभन्दा धेरै त हाम्रा सांसदहरूले कहाँ जानेका छन् र
साफ महिला च्याम्पियनशीपमा नेपालसँग खेल्नु भारतका लागि ब्याडलक शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर नारायण अधिकारीले फेसबुकमा लेख्नु भएको छ, श्रीलंका जस्तै भारतले पनि नेपालका मुख्य खेलाड़ीलाई रोक्ने रणनीति बनाउन सक्छन्, त्यसैले भारतसँग खेल्दा सचेत चाहिँ हुनुपर्छ।
माया चोङबाङ लेख्नुहुन्छ, चेलीबेटी बेचबिखन रोक्न सरकारले खासै काम गरेको छैन, संघ संस्थाको भरमा कहिलेसम्म बचाउने हाम्रा चेली।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र ऋग्वेद शर्मा। अब विदेशको खबर। भारत उत्तर प्रदेशको सत्तारूढ़ दल समाजवादी पार्टीमा विवाद चर्किएको छ। पार्टीको एक समूहले उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका अखिलेश यादवलाई राष्ट्रिय अध्यक्ष बनाएको घोषणा गरेको छ। पार्टीका राष्ट्रिय अध्यक्ष मुलायम सिंह यादवले मुख्यमन्त्री अखिलेशलाई अस्ति मात्रै 6 वर्षका लागि पार्टीबाट निष्कासन गर्नुभएको थियो, तर त्यसको तीव्र विरोध भएपछि हिजो मात्र मुलायम सिंह यादवले आफ्नो निर्णय फिर्ता लिनुभएको थियो। पार्टीको नेतृत्व गर्दै आएका मुलायम सिंह यादव मुख्यमन्त्री अखिलेशका बाबु हुनुहुन्छ। मुलायम सिंह यादवले भेला अवैधानिक भएको भन्दै त्यसमा सहभागी नहुन कार्यकर्तालाई आह्वान पनि गर्नुभएको थियो। भेलाले पार्टीका उत्तर प्रदेश राज्यका अध्यक्ष शिवपाल यादवलाई पनि निलम्बन गरेको छ। यो भेलामा अखिलेश र शिवपाल दुवै सहभागी हुनुभएको थिएन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 14 साफ महिला च्याम्पियनशीपको सेमी फाइनलमा नेपालले भोलि भारतसँग खेल्दैछ। समूह चरणका 3 खेल जितेर सेमी फाइनलमा पुगेको नेपालले भोलि प्रतियोगिताकै अर्को बलियो टोली भारतसँग खेल्न लागेको हो। नेपाली टोलीका प्रशिक्षक कुमार थापाले सेमी फाइनलमा पनि राम्रो प्रदर्शन गर्दै भारतलाई पराजित गर्ने दावी गर्नुभयो। यसअघिका 3 संस्करणमा नेपाल र भारतबीच फाइनलमा मात्रै प्रतिस्पर्धा भएको थियो।
मकवानपुरको हेटौँडामा जारी अन्तर्राष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगितामा आज डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी क्लब विजयी भएको छ। सशस्त्रको एपीएफ क्लबलाई 3-2 हराउँदै मनाङ मर्स्याङदी विजयी भएको हो। भोलि संकटा क्लब र ड्रोन फुटबल क्लब भूटानका बीच प्रतिस्पर्धा हुनेछ। सुमन बोमजन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा ए डिभिजनका 6 तथा भूटान र भारतका 4 गरी 10 टोली सहभागी छन्। यस्तै झापाको बिर्ता युनाइटेड क्लब 5 थरमा चलिरहेको 8 फाल्गुनन्द गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा पुगेको छ। आज भारतको शेर क्लब कालिम्पोङलाई 7-0 फराकिलो अन्तरले हराएर बिर्ता युनाइटेड क्वार्टर फाइनलमा पुगेको हो। बिर्ता युनाइटेडका लागि कर्ण लिम्बुले 4, राजन श्रेष्ठले 2 तथा निशान खड्काले 1 गोल गरे। प्रतियोगितामा भोलि सुनसरीको 11 एरोज र काठमाडौँको हिमालयन शेर्पा क्लबका बीच प्रतिस्पर्धा हुनेछ।
अन्तर्राष्ट्रिय शारीरिक सुगठनमा नेपाललाई पहिलो पदक दिलाउने ननिता महर्जनलाई नगदसहित सम्मान गरिएको छ। उनलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठ, उपाध्यक्षद्वय राजेश उपाध्याय र डिकेश मल्होत्रा र कोषाध्यक्ष सागर वाग्लेले मिलेर 1.5 लाख रूपियाँ नगदसहित सम्मान गरेका हुन्।
र इंग्लिस प्रिमियर लीग फुटबलमा अहिले वाटफोर्ड र टोटेनह्याम बीच प्रतिस्पर्धा भइरहेको छ। खेलको दोस्रो हाफ चलिरहँदा टोटेनह्यामले 4 गोल गरेको छ। 4-0 टोटेनह्यामले अग्रता लिएको छ। यो जारी लीगमा टोटेनह्याम आजको खेल जितेमा यो लीगमा टोटेनह्याम 18 खेलबाट 36 अङ्कसहित तालिकाको 5 स्थानमा छ। आजको खेल जितेमा टोटेनह्याम 1 स्थान माथि उक्लिनेछ। यस्तै टोटेनह्यामसँग खेलिरहेको वाटफोर्ड भने 12 स्थानमा छ र उसको 22 अङ्क मात्रै रहेको छ। प्रिमियर लीगमा आज राति आर्सेनल र क्रिस्टल प्यालेसले पनि खेल्दैछन्। यी दुई बीचको खेल भने राति 9:45 हुनेछ। आजको खेल जितेमा आर्सेनल म्यान्चेस्टर सिटीलाई पछि पारेर तालिकाको तेस्रो स्थानमा उक्लनेछ। गैराती स्टोक सिटीलाई 4-2 हराएको चेल्सी 49 अङ्कसहित लीग तालिकाको शीर्ष स्थानमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सभामुखले सहमतिका लागि दिएको समयमा दलहरूले छलफल समेत गरेनन्। भोलिको बैठकमा संशोधन विधेयक अघि बढ़ाउने सरकारको तयारी। प्रस्ताव फिर्ता लिएर चुनाव घोषणा गर्न एमालेको माग।
ताप्लेजुङमा वन निरीक्षकको हत्या आरोपमा एकजना पक्राउ, अनुसन्धान चल्दै।
ढाका टोपी ढल्काएर युवा युवतीले टोपी दिवस मनाए। टोपी जीवन अङ्ग भएको बुढापाकाको भनाई।
भारत उत्तर प्रदेशको सत्तारूढ़ दल समाजवादी पार्टीमा विवाद चर्किँदो। पार्टीको एक समूहद्वारा मुख्यमन्त्री अखिलेश यादवलाई पार्टी अध्यक्ष घोषणा।
र मकवानपुरको हेटौडामा जारी अन्तर्राष्ट्रिय गोल्ड कप फुटबलमा मनाङद्वारा ईपीएफ पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौं। नमस्कार।